तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार नोभेम्बर 17, 2024। विषय नश्वर र अमर स्वर्ण पाठ। राजा, तिमीहरू कसलाई अनुसरण गर्ने हौ? यसका निर्णय कहिले लिने हो? यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। उत्तरदायी पढाइ कोरिन्थी रोमी। दाजुभाइ दिदी बहिनीहरू हो, म तिमीहरूलाई यो भन्छु, भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भाग लिन सक्दैन। तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छु, हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ, अनि यो शरीर जुन मरणशील छ, यसले अमरताको वस्त्र पहिरिनै पर्छ। यसैले यो शरीर जुन नष्ट हुन्छ, त्यसले अविनाशी धारण गर्दछ, र यो शरीर जुन मरणशील छ, त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ, तब यस धर्म शास्त्रको भनाइ सत्य ठहरिन्छ, मृत्यु विषयमा निलिएको छ। यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने हामीलाई कसले पराजय गर्न सक्छ? पाठ सेरमन बाइबलबाट कोरिन्थी। तर म जे छु परमेश्वरको अनुग्रहले छु। आदममा जम्मे मानिसहरू मरे, त्यसरी नै ख्रिस्टमा हामी सबै फेरि जीवित तुल्याइनछ। धर्मशास्त्रमा जस्तो लेखिएको छ, प्रथम मानिस एउटा जीवित थोक भयो, तर अन्तिम आदम आत्मा भयो, जसले जीवन दिन्छ। आत्मिक मानिस पहिले आएन, भौतिक मानिस पहिले आयो, तब त्यसपछि आत्मिक मानिस आयो। पहिलो मानिस पृथ्वीको दुलोबाट आयो, दोस्रो मानिस स्वर्गबाट आयो। मानिसहरू पृथ्वीका हुन्, तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्, तर ती मानिस जो स्वर्गका हुन्, ती स्वर्गको मानिस जस्तै हुन्। जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनायौँ, त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छ। यसै कारण मेरा प्रिय दाजुभाइ दिदी बहिनीहरू हो, दरिलो सिट खडा हो, कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिले व्यर्थ जाने छैन। व्यवस्था मोसाली इसरायलीहरू सबैलाई बोलाएर भने, इसरायलीहरू हो, आज म जुन विधि विधानहरू र नियमहरू बताउँछु, सुन, यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन। परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नुभयो। परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नुभयो, भन्दै, म परमप्रभु तिमीहरूका परमेश्वर हो, मैले तिमीहरूलाई मिश्र देशबाट जहाँ तिमीहरू दास थियो बाहिर अन्नमा मार्गदर्शन गरे, यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नै पर्छ। तिमीहरूले म बाहेक अरू कुनै देवी देवताहरू मान्नु हुँदैन, तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। कुनै मूर्तिको सेवा तथा पूजा नगर, किन किनभने म परम प्रभु तिमीहरूका परमेश्वर हो। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्दिन। मेरो इच्छा विरुद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र हुन तिनीहरूका छोरा छोरीहरू देखि नाति नातिनी अनि पनाति पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु। जब पहाड आगोले जलिरहेको थियो त्यस बेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यो, तब तिमीहरूका कुल प्रमुखहरू अनि बुढा प्रधानहरू म कहाँ आए। तिनीहरूले भने, परम प्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो, हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यो अनि थाहा पायो। परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावना हुन्छ। तर यदि परम प्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ, हामी निश्चय मर्नेछौ। त्यो भयङ्कर आगोले हामीलाई ध्वंस पार्नेछ, तर हामी मर्न चाहँदैनौ। यसकारण परम प्रभुले दिनुभएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होसियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड। यदि तिमीहरू परमेश्वरले दिनुभएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ। युहन्ना यरुसलेममा पाँचवटा दलानहरूले घेरिएको एउटा जल कुण्ड छ। यहुदीहरूका भाषामा यसलाई बेथस्ता भनिन्छ। यो जल कुण्ड भेडा रोकाको नजिकमा छ। धेरै रोगी मानिसहरू त्यही जल कुण्डको दलानमा तिलडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघातका रोगीहरू थिए। त्यहाँ 38 वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नुभयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अत येशूले त्यस मानिसलाई सोध्नुभयो, तिमी निको हुन चाहन्छौ? त्यस रोगीले उत्तर दियो, महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ बस्न सहायता गर्ने कोही छैन। मैले कोसिस गर्दा गर्दै मेरो अघि जलकुण्डमा मानिस पसिहाल्छ। तब येशूले भन्नुभयो, उफ, तिम्रो उत्थान उठाओ र हिँड। तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो उत्थान उठायो र हिँड्न थाल्यो। त्यस्तो घटना भएको दिन विश्रामको दिन थियो। येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नुभएको थियो। यसैले यहुदीहरूले येशू विरुद्ध नराम्रा कामहरू गर्न थाले। तर येशूले यहुदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिले काम रोक्नु भएन, अनि यसैले म पनि काम गर्न रोकिदिन। येशूले यी कुराहरू भन्नुभए पछि यहुदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिने छैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेका हुन्। जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन दान दिने अधिकार प्रदान गर्नुभएको छ। तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर, किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ भने यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। तर तिमीहरू जीवन पाउनलाई म कहाँ आउन चाहँदैनौ। यदि तिमीहरूले साँच्ची नै मूसालाई विश्वास गरेको भए तिमीहरूले मलाई पनि विश्वास गर्ने थियो, किनभने मूसाले मेरो विषयमा लेख्नु भएको छ। तर तिमीहरूले मूसाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ? रुमी, जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। तिम्रो लागि यदि परमेश्वरको आत्मा तिमीमा बस्छ, तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ तर आत्माबाट छौ। तर परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो, अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने उहाँले तिमीहरूको शरीरलाई पनि जीवन दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन दान दिनुहुन्छ जुन आत्मा तिमीहरूमा बस्छ। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका तिनै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। जुन आत्मा तिमीले पाएका छौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा छोरी बनाउँछ, अनि त्यही आत्मा सबै हामी भन्छौ पिता, प्रिय पिता, अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौ जुन परमेश्वरसित आफ्ना मानिसहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौ। ख्रिस्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छैन। के दुःखले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के कठिनाइ वा खेदाइले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के अनिकाल वा नागोपनले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? के कुनै आपद वा मृत्युले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी भन्छौ। हो, म निश्चिन्त छु कि कुनै चिजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, न मृत्यु वा जीवनले, न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले, न त कुनै वर्तमानका वा भविष्यका कुराले, न त कुनै माथिका वा तलका शक्तिले, न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ। तिमोथी, जसले सदा सर्वदा शासन गर्छन् सम्मान अनि महिमा हुने राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिँदैन अनि देख्न सकिँदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। क्रिस्टियन विज्ञानमा साँचो मानिस ईश्वरद्वारा शासित हुन्छ, राम्रोद्वारा, नराम्रोद्वारा र त्यसैले नश्वर हो न तर अमर हो। हामी दुई मालिकको सेवा गर्न सक्दैनौ। प्रभुसँग उपस्थित हुनु भनेको भावनात्मक आनन्द वा विश्वास मात्र हुन, तर ईसाई विज्ञानमा प्रकट भएको जीवनको वास्तविक प्रदर्शन र समझ हुनु हो। परमप्रभुसँग हुनु भनेको परमेश्वरको व्यवस्थाको आज्ञाकारितामा हुनु हो, पूर्णतया ईश्वरीय प्रेमद्वारा शासित हुनु हो, आत्माद्वारा, वस्तुद्वारा होइन। त्यहाँ केवल एक आध्यात्मिक अस्तित्व छ जीवन, जसको भौतिक भावनाले कुनै पनि ज्ञान लिन सक्दैन। मानिसको ईश्वरीय सिद्धान्त अमर भावना मार्फत बोल्छ। यदि एक भौतिक शरीर अर्को शब्दमा नश्वर भौतिक भावना आत्माद्वारा व्यक्त थियो, त्यो शरीर नश्वर भावनामा गायब हुनेछ, मृत्युहीन हुनेछ। जसरी उज्यालोले अन्धकारलाई नष्ट गर्छ र अन्धकारको स्थानमा सबै प्रकाश हुन्छ, त्यसै गरी निरपेक्ष विज्ञानमा आत्मा वा परमात्मा नै मानिसलाई एकमात्र सत्यदाता हुनुहुन्छ। सत्यले मृत्युलाई नष्ट गर्छ र प्रकाश अमरतामा ल्याउँछ। नश्वर विश्वास, जीवनको भौतिक भावना र अमर सत्य आध्यात्मिक भावना समारोह हो, जो प्रगतिद्वारा एकताबद्ध छैनन् तर अलग छन्। पूर्णता अपूर्णताद्वारा अभिव्यक्त हुँदैन। आत्मा पदार्थको माध्यमबाट प्रकट हुँदैन, आत्माको एन्टिपोड। भगवान राम्रो सधैँ उपस्थित हुनु यो ईश्वरीय तर्कमा पछ्याउँछ कि खराब राम्रोको विपरीत अनुमान कहिले उपस्थित हुँदैन। तपाईँ आत्मा र पदार्थको रूपमा आगो र शीतलाई सजिलैसम्म मिलाउन सक्नुहुन्छ। यदि हामीले शरीरमा मनको नियन्त्रण बुझ्यौँ भने हामीले भौतिक साधनहरूमा विश्वास गर्नु हुँदैन। विज्ञानले सबै रोगको उत्पत्ति मानसिक रूपमा मात्र गर्दैन, तर सबै रोगहरू दिव्य मनद्वारा निको हुन्छ भनी घोषणा पनि गर्दछ। यो दिमाग बाहेक कुनै उपचार हुन सक्दैन। जतिसुकै हामी औषधि वा अन्य कुनै माध्यममा विश्वास गर्छौँ जसमा मानव विश्वास वा प्रयास निर्देशित हुन्छ, यो नश्वर दिमाग हो, कुनै फरक पर्दैन। जसले बिरामीहरूलाई भौतिकताबाट प्राप्त हुने जस्तो सुकै राम्रो कुरा ल्याउँछ, तर दैवी शक्ति बाहेक बिरामीहरू वास्तवमा निको हुँदैनन्। सत्य, जीवन र प्रेमको कर्मले मात्र मेलमिलाप दिन सक्छ। जुनसुकै कुराले मानिसलाई अन्य नियमहरू हुन र ईश्वरीय दिमाग बाहेक अन्य शक्तिहरू स्वीकार गर्न सिकाउँछ, त्यो क्रिस्चियन विरोधी हो। विषालु औषधिले गरेको राम्रो काम नराम्रो हो, किनभने यसले मानिसलाई ईश्वर सर्वशक्तिमान दिमागमाथिको भरोसा गुमाउँछ र विश्वास अनुसार मानव प्रणालीलाई विष बनाउँछ। पदार्थको मूल न त नैतिक न त आध्यात्मिक प्रणाली बनाउँछ। भौतिक विधिहरूका लागि आह्वान गर्ने विवाद भौतिक मूलहरूमा विश्वासको अभ्यासको परिणाम हो, आत्माको सर्ता पदार्थमा विश्वास। आत्मासँग मानव जातिलाई आशीर्वाद दिनको लागि असीमित स्रोतहरू छन् र आत्मामा खोजिएको खण्डमा खुसी अझ सजिलै प्राप्त हुनेछ र हाम्रो पालनामा अझ सुरक्षित हुनेछ। उच्च उपभोगले मात्र अमर मानिसको लालसा पूरा गर्न सक्छ। हामी व्यक्तिगत भावनाको सीमामा खुसीलाई परिमार्जन गर्न सक्दैनौ। इन्द्रियहरूले कुनै वास्तविक आनन्द प्रदान गर्दैनन्। मानवीय स्नेहमा असलले खराबीमाथि र आत्मिकलाई जनावरमाथि चढाउनु पर्छ, नत्र ता खुसीले कहिले जित्न सक्दैन। मोसाले एक राष्ट्रलाई पदार्थको सट्टा आत्मामा परमेश्वरको आराधना गर्न अगाडि बढाए र अमर मनद्वारा प्रदान गरिएको महान मानवीय क्षमताहरू चित्रण गरे, जो आत्माको व्याख्या गर्न असमर्थ छ उसले शरीरको व्याख्या नगर्नु नै बुद्धिमानी हुनेछ। जीवन छ, सधैँ भएको छ र सधैँ पदार्थबाट स्वतन्त्र हुनेछ, किनकि जीवन ईश्वर हो र मानिस ईश्वरको विचार हो। भौतिक रूपमा होइन तर आध्यात्मिक रूपमा बनेको छ र क्षय र दुलोको अधीनमा छैन। अस्तित्वको विज्ञानमा ठुलो सत्य कि वास्तविक मानिस थियो छ र सधैँ सिद्ध हुनेछ, अपरिवर्तनीय छ, किनकि यदि मानिस ईश्वरको प्रतिबिम्ब हो भने हुन त उल्टो वा उल्टो छ, तर सिधा र ईश्वरीय छ। ईश्वरीय असीम आत्माको अनुमानित एन्टिपोर तथाकथित मानव आत्मा वा आत्मा हो। अर्को शब्दमा पाँच इन्द्रियहरू, आत्मा विरुद्ध लड्ने शरीर। यी तथाकथित भौतिक इन्द्रियहरू अनन्त आत्मालाई अर्पण गर्नुपर्छ, जसलाई ईश्वर भनिन्छ। क्रिस्चियन विज्ञान भन्छ, म येशु ख्रिस्ट र उहाँको महिमा बाहेक तपाईँहरू बिच केही पनि थाहा छैन भनेर दृढ छु। येशुले हाम्रो दुर्बलता बोक्नुभयो, उसलाई नश्वर विश्वासको त्रुटि थाहा थियो र उनका दारहरू त्रुटिको अस्वीकार हामीको हुन्छ। मानिसहरूबाट घृणित र अस्वीकृत श्रापको लागि आशीर्वाद फर्काउँदै उहाँले मानिसहरूलाई आफूको विपरीत परमेश्वरको स्वभाव पनि सिकाउनुभयो र जब त्रुटिले सत्यको शक्ति महसुस गर्यो, प्रकोप र क्रसले महान शिक्षालाई पर्खिरहेको थियो, तैपनि उसले गल्ती गरेन। राम्रोसँग थाहा छ कि ईश्वरीय आदेशको पालना गर्न र परमेश्वरमा भरोसा गर्न पापबाट पवित्रताको बाटोमा पुनः पछ्याउन र पार गर्दै बचाउँछ। भौतिक विश्वासले आध्यात्मिक तथ्यले के बुझाउँछ भनेर स्वीकार गर्न ढिलो हुन्छ। सत्य सबै धर्मको केन्द्र हो, यसले प्रेमको क्षेत्रमा निश्चित प्रवेशको आदेश दिन्छ। सेन्ट पावलले लेखेका थिए, हामी सबै भारलाई पन्छाएर र पाप जसले हामीलाई सजिलैसँग घेर्छ र धैर्यताका साथ दौडौँ जुन हाम्रो अगाडि राखिएको छ, अर्थात् हामी भौतिक आत्मा र भावनालाई अलग राखौँ र सबै उपचारको ईश्वरीय सिद्धान्त र विज्ञान खोजौँ। यदि चेला आध्यात्मिक रूपमा अगाडि बढिरहेको छ भने उसले भित्र बस्ने प्रयास गरिरहेको छ। ऊ निरन्तर भौतिक भावनाबाट टाढा रहन्छ र आत्माको अविनाशी चिजहरूतिर हेर्छ। यदि इमान्दार छ भने ऊ सुरुदेखि नै उत्सुक हुनेछ र सही दिशामा प्रत्येक दिन थोरै कमाउनेछ। अन्तमा उसले आफ्नो पाठ्यक्रम खुसी साथ समाप्त गर्नसम्म मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ प्रणय गरिनेछ वा दोषी हुनेछ।